اللہ من الشیطان اللعین الرجیم بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین الصلاۃ والسلام علی الرسول الثقلین محبوب رب المشرقین المغربین جد الحسن والحسین ابو القاسم محمد ولا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین بسم اللہ الرحمن الرحیم انا آتینا کل کوثر صلی اللہ علیہ وسلم اللہ تعالیٰ نے امام ریکسل ہاؤس بامبے کی تیسری مجلس ہے معصومین کی سوانح حیات کے اوپر بایوگرافی آف معصومین معصومین میں کل تک چوتھے امام کا ذکر ہوا اور آج اس امام کا ذکر ہوگا جو سلسلہ نبوت کا سلسلہ امامت کا پہلا محمد ہے. ہمارے پاس جو معصومین کے نام رکھے گئے 12 اماموں کے نام میں 4 مرتبہ امام علی کا نام رکھا گیا, 3 محمد ہیں, 2 حسن ہیں, 1 حسین ہے, 1 جعفر ہے, 1 موسیٰ ہے. امام علی پہلے, چوتھے امام, 8ویں امام اور 10ویں امام کا نام علی ہے, اور پہلا محمد 5ویں امام ہے, اور دوسرا محمد 9ویں امام ہے, اور آخری ہمارے زمانے کے امام کا نام بھی محمد ہے. حسن دوسرے امام اور 11ویں امام ہے. یہ نام ریپیٹ کیے گئے, سب سے زیادہ جو نام ریپیٹ کیا گیا وہ مولا علی کا نام ریپیٹ کیا گیا, اور یہ سارے نام دنیا میں آ کے نہیں رکھے گئے بلکہ ہمارے معصومین 12 اماموں کے نام جو ہے پہلے سے لوح محفوظ میں موجود تھے. اسی لیے جب بھی یہ نام آپ کو کتابوں میں ملے گا تو یہ لکھا جائے گا کہ یہ نام رسول اللہ نے جانے سے پہلے بتائے تھے کہ میرے 12 جانشین ہوں گے جو قریش میں سے ہوں گے اور ان کے یہ 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 نام ہوں گے, اور یہ بھی بتایا گیا تھا کہ یہ سارے نام لوح محفوظ میں موجود ہے. لوح محفوظ آسمان میں عرش الٰہی پر ایک نور کی تختی بولے, ایک ساری چیزیں اس کے اندر ہیں. آنے والے زمانے میں قیامت تک کے لوگوں کے نام ہیں, قیامت تک کے آنے والے واقعات میں موجود ہیں, پورا قرآن اس کے اندر موجود ہے, چاروں کتابیں موجود ہیں, آسمانی ساری جو صحیفے نازل ہوئے ڈفرینٹ ڈفرینٹ نبیوں کے اوپر وہ موجود ہیں, اور ایک ایسا کمپیوٹر ہے آپ اس کو بول سکتے ہیں کہ کوئی چیز دنیا میں ہونے والی اور ہو چکی وہ سب موجود ہے اس کے اندر. اسی لیے ہمارے سارے معصومین کے بارے میں آپ دیکھیں گے, جیسے امام حسن علیہ السلام کے واقعات میں بھی ملتا کہ دنیا میں آنے کے بعد یہ لوگ ہمیشہ 1 دن 2 دن 3 دن کے اندر جو ہے سارے اماموں کے بارے میں کہ وہ آسمان کی طرف چھت کی طرف دیکھتے تھے. مولا حسن کے بارے میں مشہور ہے کہ کنیز نے آ کے کہا تھا بی بی سے کہ بی بی غضب ہو گیا, بچہ دنیا سے چلا گیا, تو شہزادی نے آ کے دیکھ کر کہا تھا کہ نہیں, میرا بچہ لوح محفوظ کی تلاوت کر رہا. تو یہ عجیب کمپیوٹر ہے جنت میں عرش الٰہی کے اوپر جس میں سارے واقعات, اس میں یہ ہمارے اماموں کے نام. 5ویں امام کا پیریڈ, 5ویں امام کی ولادت, 5ویں امام کی ولادت ہوتی ہے پہلی رجب کو 57 ہجری یا 58 ہجری, اس میں اختلاف ہے. یعنی واقعہ کربلا سے پہلے 5ویں امام دنیا میں آ گئے تھے, اور آپ کربلا کے میدان میں 4 سال یا 3 سال کی آپ کی ایج تھی یا 5 سال کی ایج, اس پہ بحث نہیں کر رہا ہوں. کربلا میں وہ موجود تھے, وہ سارے مصائب جو ہے آپ نے سہے تھے. جو روایتیں ہیں کہ جب کربلا سے ایک قافلہ گیا تھا تو 63 کے قریب بچے تھے 11 محرم, اور جب واپس آئے تو صرف 5ویں امام اکیلے رہ گئے. تو اور بی بی زینب کے اوپر یہ بھی ایک بہت بڑی فضیلت ہے بی بی زینب کی کہ اتنی مصیبتوں کے بعد 2 اماموں کی زندگی کو بچا کر لے کر آ گئے, 2 اماموں کو بچا کر لے کر آئے, 5ویں اور 4ویں امام. یہ بی بی, یہ 5ویں امام کی والد 4ویں امام ہے, اور آپ کی والدہ کا نام فاطمہ ہے. 5ویں امام کی جو ماں ہے ان کا نام فاطمہ بنت حسن, امام حسن علیہ السلام کی جو بڑی بیٹی تھی ان سے 4ویں امام کا نکاح ہوا تھا, اور نکاح ہونے کی وجہ سے آپ 5ویں امام دنیا میں آئے. سورہ رحمان میں اللہ کی جگہ بولتا بسم اللہ الرحمن الرحیم مرج البحرین یلتقیان بینہما برزخ لا یبغیان فبأی آلاء ربکما تکذبان, کہ ہم نے 2 نہروں کو جاری کیا, 2 ریورس کو جاری کیا. تو جب یہ سورہ آیا تو اس وقت لوگوں نے اللہ کے رسول سے پوچھا تھا کہ یہ دو نہریں کون سی ہے، کیا کوثر ہے، سلسبیل ہے، تسنیم ہے، کون؟ تو آپ نے کہا تھا کہ ایک نہر سے مراد علی ہے اور ایک سے فاطمہ ہے. اس کے بعد اللہ کہتا کہ میں نے لولو اور مرجان کو وہاں سے نکالا، دو موتی. لولو اور مرجان کے بارے میں، یہ لولو بہت اچھا پتھر ہوتا، مرجان بھی. اگر کوئی رسک میں اضافہ چاہتا، کوئی سکون چاہتا، حلبی سکون چاہتا تو وہ لولو پتھر پہنے. اور مرجان جو ہے یہ بھی بڑا ریکمینڈیڈ سٹون ہے. دیکھیے ہم بڑے بڑے ڈائمنڈس پہنتے ہیں، مرجان پہنے، یہ بھی بہت قیمتی پتھر ہے، سٹون ہے. اور یہ اگر مرجان پہننے والے کو ہارٹ کا پرابلم نہیں ہوگا، اگر ایون آرٹریز اگر اس کے بلاک بھی ہیں تو یہ مرجان. اس لیے کہ مرجان سے مراد حسین ہے، لولو سے مراد امام حسن ہے. یہ دو سٹونز ایسے ہیں کہ جو ریکمینڈیڈ سٹون ہے، جس کا ذکر قرآن میں ہوا. میں اس کی ڈیٹیل میں نہیں جاؤں گا، اگر ڈیٹیل میں جاؤں گا تو پوری مجلس لولو مرجان پہ ہی ہوگی. تو لیکن مجھے پانچویں امام کی طرف جانا ہے. تو آپ اللہ کہہ رہا میں دو نہروں سے دو موتی جاری کیا، نسل چلی امام حسین سے، چوتھے امام، پانچویں امام، چھٹے امام، سب امام حسین سے. امام حسن سے جو نسل چلی نا وہ پانچویں امام. آپ کی ماں پانچویں امام کی بیٹی، چوتھے امام حسن کی بیٹی ہے، اور مولا حسین اور چوتھا امام مولا حسین کے بیٹے. تو اس طرح دونوں اماموں سے جنریشن، امامت کا جنریشن جو چلا ہے وہ امام حسن اور امام حسین سے چلا، صرف مولا حسین سے نہیں چلا. ننیال جو ہے وہ امام حسن ہے، اور ددیال جو ہے مولا حسین ہے. سر آپ پڑھے محمد والا. مدینہ منورہ میں ہوئی، جمعہ کا دن تھا. آپ کی ماں بھی فاطمہ بنت حسن ہے، اور پورا واقعہ کربلا تک آپ ساتھ تھے اور اپنے بابا کے ساتھ زندگیاں گزارتے رہے. ان کا زمانہ جو ہے وہ بنی امیہ کی حکومتوں کا زمانہ، کمپلیٹ بنی امیہ کا پیک آپ جس کو بولیں گے. یہ پانچویں امام چوتھے امام سے چلا، اب پانچویں امام پہ جا کے پیک ہو گیا. چھٹے امام کے زمانے سے بنی امیہ کا ڈاؤن فال ہے، اور وہاں پہ بنی امیہ اور بنی عباس ختم ہوتے. بنی امیہ ختم ہوتا ہے، بنی عباس شروع ہوتا ہے چھٹے امام کے پیریڈ میں. لیکن پانچویں امام کے پیریڈ میں بنی امیہ کا پیک تھا، جتنے ظالمین تھے حجاج بن یوسف اور پورا معاویہ سے لے کے لاسٹ تک. ان کے زمانے میں امام کے کنٹریبیوشن میں کئی کنٹریبیوشن، آپ کا علم سب سے بڑا. اچھا آپ کا نام محمد ہے، آپ کی کنیت جو ہے باخر ہے. باخر کے معنی کیا ہے؟ امام محمد باخر بولتے ہیں، باق علیہ السلام. باخر کے معنی الگ کرنے کے، شگاف کرنے کے. آپ نے علم آل محمد کو کھولا تھا، اسی لیے آپ کو باخر بولتے. چھپا ہوا علم جو کربلا تک موقع نہیں ملا معصومین کو، مولا کے زمانے میں تھوڑا مولا کو موقع ملا، اس کو نہیں ملا. چونکہ امام حسن علیہ السلام کا زمانہ بھی ویسی تھا، مولا حسین کا زمانہ، چوتھے امام دعاؤں کے ذریعے کرے، پانچویں امام نے علوم آل محمد. اس لیے آپ کو علوم آل محمد کا کھولنے کا نام، جس کو کھولا گیا تھا وہ امام محمد باقر نے. اسی لیے آپ کی کنیت باقر کہلائی. باقر کے معنی کھولنے کے، شگاف کرنے کے. اس کے بعد حادی آپ کا لقب تھا، کئی آپ کے القاب تھے. علم کے معاملے میں آج بھی یہ اسٹوڈنٹس کے لیے بہت اچھا ہے کہ اگر تم علم جاننا چاہتے یا علم کے لیے دعا کرنا چاہتے کہ پروردگار مجھے علم عطا کر، دنیا اور آخرت کا علم عطا کر، تو اللہ کے رسول کی حدیث ہے کہ وہ میرے پانچویں اور چھٹے کا واسطہ دے کے دعا کرے تو اللہ اس کے ذہن کو کھولتا، اس کی میموری کو شارپ کرتا، اور اس کا ذہن میں وہ بھولتا نہیں. اگر روز وہ پانچویں امام کی بارگاہ میں ہدیہ کرے صلوات کا، جتنی دفعہ کر سکتے، پانچ دفعہ، دس دفعہ، سو مرتبہ، جتنا بولے، ہدیہ کر کے بولے کہ پروردگار میرے ذہن کو کھول دے، میرے دماغ کو کھول دے، میری میموری کو شارپ کر دے. اگر پانچویں امام کا واسطہ دے کر روز اگر صلوات پڑھ کے کوئی ہدیہ کرے تو وہ کبھی کریزی نہیں ہوتا، دیوانہ نہیں ہوتا، بھولتا نہیں وہ کوئی چیز کو. ایک طریقہ یہ ہے. دوسرا طریقہ قرآن مجید کا پڑھنے کا ہے. اگر روز کا قرآن مجید کی تلاوت کرتے ہیں تو اس کے لیے بھی میموری شارپ ہوتی ہے. یہ بھی پانچویں امام کا ارشاد ہے کہ قرآن پڑھنے سے اس کا دماغ تیز ہوتا ہے، اس کی میموری شارپ ہوتی ہے، وہ بھولتا نہیں. زندگی کی آخری سانس تک وہ دماغ سے کبھی معذور نہیں ہوگا. اس لیے کہ قرآن بھی پڑھا اور پانچویں امام کا بھی واسطہ دے رہا. دو علم کے لیے واسطے دیا گیا پانچواں، اور دونوں ان معصومین نے علم کو اور آل محمد کی تعلیمات کو. آج دنیا میں اتنی تعلیمات پھیلی ہے آل محمد کی، وہ انہی کے زمانے سے پھیلی. جیسے کہ چوتھے امام تک تو آپ دیکھ رہے تھے کہ حالات کیسے تھے، جوہر امام کی شہادت کے بعد پھر تھوڑے سے حالات بدلے, حالات بدلے کہ کوئی ریلیکس نہیں ہوا, جو آپ واقعہ سنیں گے کہ کوئی ریلیکس نہیں ہوا, لیکن تھوڑا موقع مل رہا تھا یہ اماموں کو کہ آل محمد کے علوم کو پھیلا. اس لیے کہ ایک طرف بنی امیہ کے وہ ظالم حکمران جو اپنی طریقے سے زندگی کو گزار رہے, آپ سوچیں یہاں تک ان لوگوں نے کہا تھا کہ کوئی اگر عیسائی یا یہودی مسلمان ہونا چاہتا, کافر مسلمان ہونا چاہتا, تو ان کو اسلام کی طرف مت لے کے آؤ. کیوں نہیں لے کے آؤ؟ اگر وہ لے کر آئیں گے وہ لوگ آ کے مسلمان ہو جائیں گے تو بھی جزیہ دینا بند کر دیں گے, تو ہمارا خزانے خالی ہو جائیں گے. یہ ان کا تصور تھا کہ پیسہ جمع کرو اور صرف جو ہے اپنی عیاشی کرو. وہ لوگ یہ کر رہے تھے, اور دوسری سائڈ پہ ہمارے امام جتنے تھے ان لوگوں نے صرف علم کے ذریعے, تقوی کے ذریعے دین کو پھیلانا شروع کر دیا. تو پانچویں کے زمانے میں یہ سب سے بڑی عجیب بات یہ تھی کہ بنی امیہ اپنے پورے زور سے, حجر بن یوسف کا زمانہ ہوئی ہے, ہمیں بہت آسانی سے بول رہا ہوں, آپ آسانی سے سن رہے کہ ظالمین نے ایک منٹ ایک لمحہ بھی امام کو کوئی بھی ہمارے معصوم کو چین سے بیٹھنے نہیں دیا. لیکن اس کے باوجود ان معصومین نے صرف کردار کے ذریعے, تعلیمات کے ذریعے اور اتنی تخوے کے ذریعے لوگوں کو تعلیم دیتے تھے. پانچویں امام جب, اچھا یہ ابو حنیفہ ہے جو ان کا سب سے بڑا امام ہے, سب سے زیادہ حنفی لوگ دنیا میں مسلمان موجود ہیں, ابو حنیفہ بھی شاگرد ہے پانچویں امام کا. پہلے یہ شاگرد رہا پانچویں امام کا, انہیں اسٹوڈنٹ رہا 2 سال یا 4 سال پانچویں امام. اچھا ابو حنیفہ کا کیا تھا, جب آیا پانچویں امام کے بارے یہ خیاس کرتا تھا, خیاس اس لیے آج ہمارے پاس آرام ہے, آج ہمارے پاس بھی پہنچوں گے خیال, وہ ایسا ہوگا اپنے دماغ سے سوچنا, شریعت کا بازو رکھنا, اپنا دماغ چلانا, تھوڑا سا علم آ گیا. تو ابو حنیفہ کا بھی یہ تھا, تھوڑا سا علم لے کے وہ اب ہر چیز میں خیاس کرتا تھا. کوئی چیز ایسا تھا, امام نے اس کو بلا کے کہا تھا کہ تو ہے جو خیاس کرتا, تجھے معلوم ہے کہ خیاس حرام ہے, تو آپ وہ خاموش بیٹھ گیا. لیکن وہ یہ کہتا کہ وہ 2 سال جو میں امام محمد باقر کے ساتھ گزارے, اگر وہ 2 سال میں نہیں گزارتا تو میں اب تک ویسی جاہل رہتا, ویسی خیاس میں رہتا. یہ امام کا عجیب کماتا. تو ابو حنیفہ بھی ان کا اسٹوڈنٹ ہے. اور اچھا ابو حنیفہ لے لو, مالکی لے لو, امام مالکی لے لو, امام شافعی لے لو, امام حنبلی, اگر آپ چاروں کو دیکھو تو چاروں جو ہے پلٹ کے جاتے ہیں پانچویں امام یا چھٹے امام کے پاس, اور یہاں سے علم جاتا ہے امام علی کے پاس. تو اگر دیکھے تو یہ لوگ سب شاگرد ہیں مولا علی کے. آج جتنی ان کی امامت چل رہی ہے, جتنی ان کی شریعت چل رہی ہے مسلمانوں کی, یہ سارے کے سارے شاگرد ہیں پانچویں امام یا چھٹے امام کے. پانچویں امام کے زمانے میں آج جو کرنسی کا تصور ہے, کرنسی جو پیسہ, پہلے مسلمانوں کے پاس کرنسی کا تصور نہیں تھا, یہاں پہ روم کی کرنسی چلتی تھی, خیصل روم کی کرنسی چلتی تھی. اور جو کرنسی کا تصور اسلام میں دینار اور درہم آئے وہ پانچویں امام کا زمانہ, اس لیے کہ جو خیصل روم تھا اس نے تھریٹ کیا تھا عبد الملک ابن مروان کو, تھریٹ کیا تھا کہ اب میں تم میرے مجھ سے پورا بزنس نہیں لوگے, میرا میری کرنسی پوری مارکیٹ میں نہیں پھیلاؤ گے اپنے, تو میں اپنی اس کی کرنسی کے اوپر اس کے جو سکے ہوتے, اس وقت پیپر کرنسی نہیں تھی نہ کوئی پلاسٹک منی تھی, اس زمانے میں سکے ہوتے تھے, کوائنز ہوتے تھے, گولڈ کا کوائن ہوتا تھا, سلور کا کوائن, جو دینار ہوتا, دینار ہمیشہ اسٹرانگ ہوتا, آج بھی دینار اسٹرانگ ہوتا, درہم آج بھی درہم کم ہے دینار زیادہ, جیسے کویت میں اور بحرین میں دینار چلتا, آج کے زمانے دینار آلویز اسٹرانگ کرنسی کہلاتی, اس زمانے سے چلتی ہوئی ہے اسلام کے زمانے سے. تو دینار اور درہم, ان اس زمانے میں درہم تھے, سلور کوائن کو درہم بولتے تھے, اور جو گولڈ کوائنز ہوتے تھے اس کو دینار بولتے تھے. تو اس وقت قیصر روم کا نام ہوتا تھا اور کرسچینٹی کا ان کا مہور ہوتا تھا, ان کی بادشاہ کا, اس نے اتنا تھریٹ کیا کہ اگر تم میرا پوری کرنسی میری مارکیٹ میں نہیں پھیلاؤ گے تو میں تمہارا اپنی کرنسی پہ مسلمانوں کا اللہ کے رسول کا نام لے کر اس پہ لعنت کروا دوں گا اور وہ پھیلا دوں گا تمہاری, کہ اب تم کیا کرو. یہ تو عبد الملک پریشان ہو گیا. اس کتاب میں ابھی دیکھ رہا تھا کہ پیروں کے نیچے سے زمین نکل گئی, کہ اگر ماذا اللہ رسول کی شان میں گستاخی ہو گئی اور پوری مارکیٹ میں کرنسی آ جائیں گی تو میرا کیا ہوگا, کون پھر اسلام پہ رہے گا. پانچویں امام کو بلایا, پانچویں امام آن دا وے مدینے سے گئے. آپ کو میں ہمیشہ ایک بات بولتا ہوں کہ جب بھی مصیبت پڑتی آتے ہیں دروازے پہ, ان کے پاس سمجھ میں نہیں آیا. پانچویں امام کو بلایا, مولا کے سامنے پیش کیا, مولا نے کہا تو گھبراتا کیوں ہے, اس وقت تصور میں نہیں تھا کہ ہماری بھی کوئی کرنسی ہو سکے, بنانا کیسے کرنسی نہیں معلوم. پانچویں امام نے پہنچ کے کہا یہ بہت آسان ہے, اس کا سفیر آیا تھا اس کا پیغام لے کر, اس کو عبد الملک نے ہاؤز اریسٹ کروا دیا. اچھا سفیر کی بڑی عزت ہوتی تھی, مان نہیں سکتے تھے, دشمن ملک سے بھی آیا تو امبیسیڈر آپ سمجھے, تو اس کو روک لیا, اور روک کے اس نے کیا کیا, امام نے کہا کہ تو इतना सोना मंगवा, इतनी चांदी मंगवा, इतने मोहर मंगवा, और इन लोगों को बोला, बोला कि 50 सबसे बड़ी करेंसी जो बना वो दीनार बना, फिर सिल्वर का बना, इस तरह से 450, 25 और 10, ये चार करेंसी बनवा के इमाम ने कहा कि सिक्के अपने बनवा, एक तरफ ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह लिखवा ले, एक तरफ सन ईयर विच ईयर ये करेंसी बनी है वो लिखवा ले, लिखवा के उसने पूरा मौला ने 5-10 मिनट में पूरा मकसद तय करके कहा इस तरह से बना, इस तरह से बना के कहा अपने पूरे मुल्क में इसको फैला दे, और ये बोलना कि आज के बाद से अगर कोई रोम की करेंसी इस्तेमाल करेगा तो उसको गिरफ्तार कर लिया जाएगा, कंपल्सरी कर देना कि वो करेंसी हमारी इस्तेमाल करे अपने पूरे कंट्रीज में, पूरे इस्लामिक कंट्रीज में, और स्ट्रिक्टली अगर कहना जैसे अभी आपने अपने पास हुआ था ना वही हशर हुआ नहीं, जो इंडिया में हशर हो रहा था वही हशर हुआ, जो उसकी पूरी करेंसी को आप विड्रॉ कर लो और स्ट्रिक्टली ऑर्डर वो कर दे कि अगर कोई रोम की कॉइन इस्तेमाल करेगा या मार्केट में नजर भी आएगी तो उसको पकड़ लिया जाएगा, जब स्ट्रिक्टली हर तरफ ऐलान हो गया पूरे ममालिक में इस्लामिक कंट्रीज में, उसके बाद कहा कि आगे भी ये ऐलान कर दे कि हम जो भी करेंसी जैसे आजकल डॉलर में डील करते, जैसे हमारे पड़ोस के मुल्क ने ट्रेन किया है कि हमें डॉलर में नहीं करूंगा तो उनकी भी हालत खराब होगी, तो ये कहा कि हम जितने डीलिंग्स होंगी हमारे तुम्हारे पास से जो सामान आएगा या हम जो सामान बेचेंगे हमको सिर्फ अपनी करेंसी में डील करेंगे और कोई करेंसी में डील नहीं करेंगे, ये बना के लेटर करवाया और फिर वो जो एम्बेसडर सफीर आया था उसके हवाले किया, वो जाके रोम के बादशाह को दे, लिटरली न्यूयॉर्क का जुमला है कि खैसर है रोम खड़ा हो गया, बोले ये किया किसने, इसी अच्छा उन लोगों को भी मालूम नहीं जितने हुक्मरान हैं सब दम है नहीं जाहिल कंबख्त सारे के सारे दम, इनके पास ये दिमाग कहां से आ गया कि इन्होंने करेंसी बना ली, करेंसी बनाना आसान नहीं है और इतने बड़े मुल्क में इस्लामिक हुकूमत उसमें बहुत बड़ी थी, तो पंजीकरण का अजीब कंट्रीब्यूशन कि उन्होंने करेंसी को नाफिस किया, आज तक जो करेंसी चल रही है वो सदका है मोहम्मद बाखर का, एक और पढ़ लीजिए सर, उसके बाद इमाम का ये कंट्रीब्यूशन करेंसी के मामले में, दूसरा इल्म को फैलाना, कैसे इमाम ने इल्म को फैलाया, एक मशहूर वाकया शायद मैंने पहले पढ़ा है लेकिन जब हालात पढ़ा तो पढ़ देता हूँ 2-3 मिनट का है, कि किस तरह इमाम ने तबलीग की, देखिए पांचवे इमाम का और छठे इमाम इन्होंने सिर्फ प्रोपोगेट किया इस्लाम पहुंचाया, ये भी हमारे लिए पैगाम है कि हम भी कोई काम करें रोज सुबह में उठ के कोई एक ऐसा काम करें कि जिससे इस्लाम का प्रोपोगेशन हो, अपने ये नहीं बोला मार्केट में जाके करो, अपने घर में करो, घर के अंदर बच्चों से बात करो, बीवी से बात करो, कोई एक एक छोटा सी चीज उसके लिए काम करो, इसलिए कि ये इतना जरूरी होता कि अगर आप आज एक बच्चे से करें वो आपका पैगाम अच्छा लगा कोई दोस्त से, और आज के जमाने में तो बहुत आसान है व्हाट्सएप कर दो, फेसबुक पे डाल दो, इसके जरिए लोगों को फैला, प्रोपोगेशन पांचवें इमाम की सीरत, छठे इमाम की सीरत, वैसे हर इमाम की है लेकिन इन दो इमामों ने सबसे ज्यादा किया, और अफसोस ये कि हमारे पास आज सारे टूल्स है, पांचवें इमाम के जमाने में इतने टूल्स नहीं थे, आज हमारे पास सारे टूल्स, बच्चों के पास भी सबके पास स्मार्टफोन, कोई रहता ही नहीं बगैर स्मार्टफोन के, तो बेहतरीन तरीका प्रोपोगेशन का, आप देखो कि मासूमीन बड़ा मशहूर वाक्य आपने भी सुना होगा कई मरतबा, मैं दूसरे स्टाइल से पढ़ा 2-3 मिनट का, लेकिन इसमें कंप्लीट मैसेज है कि असल मैसेज क्या है इसमें कि इमाम कभी भी 1.1% भी अगर चांस मिलता प्रोपोगेट करने का कर देते वो बड़ी बात, मैं बहुत बहुत बड़ी बात, आप समझो मैं क्या होगा कि इतना भी चांस मिलता, अब हम क्या करते, हम बोलते यार फिर मौका मिलेगा ना फिर कुछ बोलेंगे, हमारे जहन में नहीं आता, हमारे जहन में ये नहीं आता कि मैं कोई काम करूं इस्लाम के लिए सुबह उठ के, इमाम को इतना भी चांस मिलता जरा 0.1% भी चांस मिल रहा कि इस वक्त मैं इसको दीन बता दू इस्लाम बता दू तो इमाम कर देते, ये अब आप ये बात कर सकते, वली इब्ने अब्दुल मलिक उसका जमाना, एक ईसाई राहिब मशहूर वाक है, ईसाई राहिब आया, ईसाई राहिब ईसाई क्रिश्चियन आया और आकर उसने का ऐलान किया कि मैं हर छुपी हुई चीज को बता सकता हूं, हिडन चीज, और लोगों से पूछ, लोग उससे पूछने लगे। ऐसे जब लोग आते तो लोगों को बड़ा इंटरेस्ट भी पैदा होता, अच्छा वो क्या है, वो कहाँ है, टाइम पास करने के लिए ना। हर दौर में हर दौर में है, आज भी जाओ कोई पामिश अगर किसी महफिल में आ जाए, किसी एक का हाथ देखे वो हाथ बताने के लिए मेरा स्टार क्या बोल रहे। एक फितरत है इंसान की, अगर कोई आके कोई किसी का ये देख रहा लाइन्स को, अरे मेरे हाथ भी देख ले, ये कभी नहीं बताना हाथ, किसी को हाथ नहीं बताना अपना हाथ बताओ उनको, हाथ जिन्होंने बनाया है, मासूमीन के बजाय हाथ बताओ। मासूमीन ने इसको खंडन किया, नजर बता रहा है इमाम अली का पूरा खुतबा, पूरा सरमन है, गार्डन बोलते हैं इनको, पूरा सरमन है बोला। इसलिए कि जो प्रेडिक्शन है ना, उसकी ताकत सबसे बड़ी है, वो जो है अल्लाह है और कोई नहीं। या अच्छा मासूमीन से ज्यादा कौन था आगे का प्रेडिक्ट करे, कभी इमाम नहीं करते थे प्रेडिक्ट। ये जो मोजीजे आपके सामने आज हमारे पास मोजीजे है, वो बिल्कुल लास्ट रिसोर्ट था, बिल्कुल आखिरी, और कोई सवाल करता था तो बताते थे, खुद से नहीं बताते। अब ये जो चांद का भी वाकया है अल्लाह के रसूल का, कि अल्लाह के रसूल चलते चलते कहा चलो मैं बताता हूँ चांद के तो इसे करूंगा, नहीं ऐसा नहीं है वो। जबकि वो कोहे अबू खुबैस से अल्लाह का रसूल जा रहा था तो मलून अबू जहल अबू लहब अबू सुफियान खालिद लोग बैठे थे, और भी कई लोग बैठे थे, उन्होंने कहा कि अच्छा मोहम्मद फन के लिए, अच्छा मोहम्मद तुम बहुत बोलते हो ना अपने आप को नबी, ये चांद के तो इसे कर दो, मतलब कोई बाकी कोई चुकी नहीं है। अल्लाह का रसूल तो जान रहा था, अल्लाह का रसूल ने कहा मैं करूं तो तुम इस्लाम कबूल कर लोगे, तो कहा 100% करेंगे। सरकार ने खाली उंगली का इशारा किया तो ईश्वर ने बोला अच्छा कहा मिला दो, कहा मिला दी, कहने लगी ओ मोहम्मद तुम्हारा जादू जमीन से आसमानों में चला गया। जैसे इमेजिन यार, आसमान में चला गया, ऐसे जिद्दी लोग थे। तो मासूमीन ने खुद नहीं बताया, पांचवे इमाम ने खुद ही, लेकिन प्रीच करने में, प्रोपोगेट करने में एक सेकंड वेट नहीं करते। और आज हम एक सेकंड भी वेट नहीं करते, क्या हम घंटों वेट कर लेते, कभी बताते नहीं। जो चीज उनको अच्छी चीज मालूम हो उसको पहला दुआ दे, घर से शुरू करो। मुझे मुर्तबे की बात बहुत अच्छी लगती है, हमेशा कोई ना कोई बोलते, ये बहुत अच्छी बात है, एक दूसरे को हमेशा शेयर करो, हो सकता तुम्हारे उस शेयर करने से वो सही हो जाए, वो आगे फैला दे। जहां तक ये नेकी चलती रहेगी ना, आज तुमको मिलता रहे। तो एक शख्स आया और उसने ईसाई था क्रिश्चियन था, उसने आगे कहा कि मैं हर हिडन गौर से सुनो, हर हिडन चीज बता सकता हूं। लोग पूछने लगे, लोग जब पूछने लगे तो सही निकलने लगा, घर के अंदर क्या है, वो रूम में क्या है, उसका कलर क्या है, अब वो करेक्ट बताने लगा। उसके बाद लोग 10 मिनट 20 मिनट की बात करने लगे, वो ठीक है आके। अब जब ये हुआ तो लोगों ने पूछा कि तेरे पास ये इल्म कैसे आया, ये नॉलेज कैसे है। उसने कहा मेरा मजहब सच्चा है, क्रिश्चियनिटी सच्ची है, इस्लाम सच्चा नहीं। अब इस्लामिक मुल्क में आके कोई ये बोले अपने मजहब को प्रोपोगेट करे उस जमाने में, आप सऊदीया में जाके कर सकते नहीं कर सकते, जाहिरी तौर पर तो नहीं कर सकते। तो एक हंगामा मच गया। अब्दुल मलिक इब्न उसको पता चला, इसने पांचवें इमाम को बोला, पांचवें इमाम मेरा आया आके उसके करीब चला गया, वो पांचवें इमाम को नहीं जानता था, मौला मदीने से है, नहीं जानता था मौला, मशहूर बात है असल इसकी जो पॉइंट है वो बताना चाहता हूँ। बहुत से समझ मौला के दोनों हाथ बंद मुठ्ठी बंद, मौला सामने आ गया, उसने मौला को देखा, पांचवें इमाम को देखा, देख के कहा, इमाम ने कहा कि मैंने सुना है कि तू हर छुपी हुई चीज बताता है। उसने कहा कि हाँ। तो इमाम ने कहा अच्छा ये बता मेरे हाथ में क्या है। तो लोग कहने लगे मौला ये इतनी मीरों की चीज बता रहा, अपने हाथ की चीज पूछ रहे, इमाम को प्रोपोगेट करना है, मेरे को कहानत है। आप याद रखते वाकई आपका सुना हुआ, लेकिन असल पॉइंट पे जा रहा हूँ, उसमें आपका इंटरेस्ट आएगा। तो हाथ खुद बंद है, सामने खड़े रहो, और पूरे हजारों बादशाह भी खड़ा हुआ, अब्दुल मलिक भी खड़ा। मौला ने कहा मेरे हाथ में क्या है। उसने कहा कि पहले देखा मौला को गौर से, हाथों को देखा, मुट्ठी को देखा, दोनों फिर ऊपर देखने लगा, फिर देखा लाइट लेफ्ट हर तरफ देखा। लोगों का यार तू तो घन दूर इतनी मिलों की चीज एक मिनट में बता रहा, और इनके हाथ में क्या नहीं बता सक रहा। उसके माथे लिटरली माथे पर पसीना आ गया। तो उसने कहा नहीं मुझे ये तो मालूम है कि इनके हाथ में क्या है, मुझे ये तो मालूम है कि इनके हाथ में क्या है, लेकिन हैरत इस बात की है कि ये चीज इनके पास आई कहां से। पांचवें ओम से कहने लगा अमरों पर रिलैक्स होकर खड़े, वो कहता है कि मुझे ये तो आई नो की चीज کیا مطلب سرپرائز کے میں آئی ادھر سے ان کے پاس یہ چیز لوگ نے کہا مولا کیا لے کر آئے پوچھا کہ وہ کہنے لگے ان کے ہاتھ میں تو جنت کی مٹی ہے ادھر والا کھولتے تو خاکی شما تھی اس کے اندر تو لوگوں نے کہا مولا آپ نے زیادت نہیں کرائی مولا نے کہا تمہارے گھروں میں بھی ہے کتنا فرق ہے جملہ کتنا بڑا ہے کہ جنت کی مٹی ہے اور زیادت نہیں کرتے جنت کی مٹی ہے اور اس کا فائدہ نہیں اٹھاتے جب نماز پڑھو جب دعا کرو ہمیشہ زندگی ہاتھ میں لے کے مسجد میں رہو گھر میں رہو دعا کرو کبھی اپنے اس اینٹی ہینڈ سے دعا نہیں کرنا کبھی نہیں کرنا سجدے کا ہاتھ میں لے لینا یا کوئی معصوم کا روزے کی تصویر ہاتھ میں لے کے دعا ایک لمحے ایک دعا مان لیں آپ کو صرف ایک ہی دعا اب جب بھی سجدے کا ہاتھ میں ایون تصویر پڑھنا ہے آپ کو بی بی کی تصویر یہ پلاسٹک کے دانوں میں مت پڑھو میں کیا بول رہا ہوں جب لے کے آتے ہیں نا تصویر میں منع نہیں کر رہا اسے پلیز غلط مت سمجھو اور جب بھی تم تصویر خرید کے لاؤ نا تو اس کو پہلے کاؤنٹ کر لو کہ برابر ہے یا نہیں 34 33 33 برابر ہے یا نہیں اگر نہیں ہے اسے کے پاس جتنے تصویر آتے ہیں نا زیادہ طور پہ آگے پیچھے ایک دانا ہوتا ہے تو اس کو آپ لیے بلائنڈلی لیے تصویر مدینے سے مکے سے کہیں سے اور اس پہ پڑھنے لگے تو کوئی فائدہ نہیں ہوگا اس سے اگر 34 اللہ کو نہیں بولو گے تو فائدہ نہیں ہے 33 الحمدللہ نہیں بولو گے تو فائدہ نہیں دوبارہ میں اس پہ بحث نہیں کر رہا تو ہمیشہ کیا کرو تصویر لاؤ تو کاؤنٹ کرو دوسری چیز خاک شفا کی تصویر پڑھو خاک شفا کی تصویر پڑھنے کا فائدہ یہ ہے یہ بھی پانچویں میں پیشات ہے کہ اگر میرے جد کی مٹی کی خاک سے پڑھو نا خبر کی خاک سے تو جب تم اللہ اکبر بولے گی خاک شفا بھی اللہ اکبر بولے گی جب تم الحمدللہ بولے گی خاک شفا بھی الحمدللہ بولے گی ایک عجیب برکت ہے تو امام نے کے ہاتھ میں خاک شفا تھی تو اس نے کہا ان کے ہاتھ میں جنت کی مٹی مولا نے بتا دیا اب یہاں تک واقعہ آپ کا سنا ہوا ہے آپ سنا سکتے ہیں مولا نے اس سے پوچھا سوال کیا پانچویں مولا کہ یہ علم تیرے پاس آیا گھر سے ہر چھپی ہوئی چیز کو بتا رہا تو اس نے کہا مولا تو نہیں کہا اس نے کہا اے شخص میں بچپنے سے ایک چیز کی میں نے پریکٹس کی ہے کہ میں اپنے نفس کے اگینسٹ میں ہمیشہ کام کرتا ہوں میرے نفس نے خواہش آپ کی وش آپ کی آرزو آپ کا نفس اس وقت بولا کہ میں بریانی کھاؤں کھانا نہیں میں کوئی کھلایا نہیں مجھے میں بول رہا تو کھاؤ میں نہیں کھاتا میرا نفس بول رہا کہ میں گانا سنوں میں نہیں سنتا میرا نفس بول رہا کہ میں کسی کی غیبت کروں میں نہیں کرتا ہمیشہ میں نفس کے اگینسٹ میں کام کیا تو اللہ نے مجھے آج بھی اگر کوئی یہ چاہتا لیکن یہ ساری کنڈیشنز کے ساتھ ہے اگر کوئی چاہتا کہ اس کا نفس پاک ہو جائے تو وہ اگینسٹ دا نفس کام کرے اچھے کام دے یہ نہیں کہ نماز کا دل بولا نماز نہیں پڑھے یہ نہیں واجبات کو چھوڑ کے نہیں آتا کوئی چیز دنیاوی خواہشات کے خلاف اگر تم کام کرو گے تو تمہارا نفس پاک اب غور سے اس نے کہا کہ میں بچپنے سے اس کی میں نے پریکٹس کی کہ میں نے ہمیشہ نفس کے خلاف کام کیا تو میرے سامنے سے پڑھتے رہتے جب کوئی آ کے مجھ سے سوال کرتا ہے تو میں چاروں طرف دیکھتا ہوں فوراً ایک لمحے میں پورا منظر میرے سامنے آ جاتا ایک لمحے تو اب دیکھو مولا میں نے ایک بات بولی تھی سٹارٹنگ میں کہ اگر 0.1% بھی مولا کو چانس دیکھتا فوراً تبلیغ کر اس نے کہا کہ میں کرسچینٹی کو پروپوگیٹ کرنے آیا ہوں اپنے مذہب کی سچائی کو بتانے آیا ہوں کہ عیسائیت سچا مذہب ہے تو امام نے کہا کہ تو نے پریکٹس کیسی کی آیا کیسا تو کہا میں نفس کے خلاف کام کیا جب بھی میرا نفس کے لیے کوئی چیز کی خواہش کرتا میں نہیں کرتا اس کے خلاف تو امام نے کہا یہ بول تو اسلام قبول کر لے امام نے اس سے کہا کہ تو اسلام ایکسپٹ کر لے اس نے کہا اسلام میں ایکسپٹ کروں میں تو اپنے مذہب کے لیے آیا ہوں کہ اپنے مذہب کو جو ہے پروپوگیٹ کرے تو امام نے کہا تیرا نفس اس وقت کیا بول رہا اس وقت نفس کیا بول رہا تھا میرا نفس بول رہا ہے کہ میں اسلام قبول نہیں کروں امام نے کہا تیری پریکٹس کیا ہے تیری پریکٹس کیا ہے تو نفس کے خلاف کام کرتا ہمیشہ اس نے کہا بھائی اس پریکٹس یہ کہ میں نفس کے خلاف کام تو مولا نے کہا پھر ایکسپٹ کر لے ایک نمبر ہوگا اس نے کلمہ لا الہ الا اللہ پڑھا لا الہ الا اللہ محمد رسول اللہ اتنی ایک سیکنڈ میں میں یہ آپ سے پانچ امام کی اگر میں مجلس پڑھا تو یہ عادت اپنے پاس ڈالو میں یہ نہیں بولا کہ بازار میں جا کے بول میں نہیں بول رہا آپ سے جہاں دن میں کیا کرو کوئی ایک چیز یاد کر لو آپ کو معلوم ہے شام میں بیدرا مسجد جانا ہے وہاں میرے دو میں ہر آدمی کا ایک گروپ ہوتا ہر آدمی کا ایک گروپ ہوتا میں یہ نہیں بولا ممبر پہ سب کو چانس بھی دے دیتے جماعت نے دیتے تو آپ ہر آدمی کا ایک گروپ ہے نا सदर है ना, कोई सदर के साथ वोट है, औरतें भी लड़कियां भी सब एक चीज याद करना, वो एक सेम मौसम वो जाके बता देना, हो सकता है तुम्हारा वो एक सेम एक चीज उसको अफेक्ट करे और वो छोड़ दे मिसाल के तौर, तो तुम उसके बानी बन जाओगे और तुमको उसका अजर मिलेगा। ये मासूमीन का तरीका होता है कि हर वक्त 24 घंटे जब मौका मिले जहां मौका मिले कभी मौके को छोड़ते नहीं, हर वक्त इस्लाम 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 को प्रोपेगेट। मिसाल के तौर पर कोई लड़की बैठी हुई है और सामने वाली दूसरी लड़की भी, अगर देखे कि वो लड़की हिजाब निकल रही है, लड़की हिजाब पर कोई हिजाब की हदीस बता दो, हिजाब म्यूजिक की हदीस बता दो, कोई भी स्पेशल। मिसाल के तौर पर तुमने नमाज शुरू की, ये मत बोलो कि मैं पढ़ता हूं, ये नहीं बोलना कि मैंने आज से नमाज अशरफ शुरू की, ये कभी नहीं होगा। मिसाल दे रहा हूं, आप क्या बोलना कोई चीज के लिए इमाम का, इससे क्या अगर मैं बोलूं तो इसका मतलब मैं अपनी इबादत को प्रोपोगेट कर रहा हूं, मैं बोलूं तो फिर मेरे पास ये आएगा तो वो आगे जाके बोलना चाहो नमाज अशरफ पढ़ता है। नमाज अशरफ एक ऐसी इबादत है, फाजिमाम का जुमला के नमाज अशरफ एक ऐसी सारी नमाज, नेकी को अपनी नेकी को हमेशा छुपाओ, जो तुम अच्छा काम करते छुपा के करो, पोशीदा लेके करो, लेकिन दूसरों का काम तुमने लगा मिसाल के लोग मुख्तार में बड़े इन्हें कोई अच्छा काम करते तो मेरा फर्ज है मैं मार्केट में फैलाऊ, इनका फर्ज नहीं मैं फैलाऊ, क्या यार वो मोमिन कितना अच्छा है वो ये काम करता है, तो दूसरों को एक एनकरेजमेंट मिलेगा अच्छा वो करता है, वो नहीं बोल रहा दूसरा बोल रहा। तो हर नेकी का अच्छा, हम अगर किसी की अच्छी बात नजर भी आई तो नहीं बोलते, क्यों बोलू बोलते ना एक अच्छा है ना मेरे पास, मेरी बात मार्केट में आए, दूसरों की बात क्यों आए, दूसरे की नेकी क्यों आए मार्केट में, मेरी नेकी है, औरत मरा लड़के लड़का सबकी फिक्र है। अफसोस ये है कि हम ये बोल रहे हैं कि अगर मैं नहीं बोलूंगा तो ये नहीं आएगी, गलतफहमी है, अल्लाह फैलाता ये अल्लाह फैलाता, अच्छी बात अल्लाह फैलाता, आपको फिक्र करने की जरूरत ही नहीं, या आपके जरिए ये फैलाते किसी और के जरिए, अल्लाह आपको मौका दे रहा था एक नेकी करने का, आप वो नेकी लेने ही नहीं चाह रहे नहीं, जब आप किसी की अच्छी बात करेंगे तो नेकी है ना ये, तो हमेशा याद रखो मार्केट में देखो कि कौन अच्छा, कौन अच्छी इबादत कर रहा, कौन अच्छा हंगर है, सॉफ्ट स्पोकन है, अच्छे काम कर रहा, उसकी बात को हमेशा आगे बढ़ाओ कि यार वो उसकी एक आदत बहुत अच्छी है कि वो गरीब की बड़ी मदद करता है, ये बहुत अच्छे अखलाक है, जब उससे मिलते हैं तो मुस्कुरा के मिलता है, मतलब इस तरह लोगों के सामने एक मोमिन दूसरे मोमिन की तारीफ करे। तो और हमेशा याद रखो जब तुम लोगों की तारीफ कर देना अल्लाह तुम्हारी तारीफ लोगों से दबा देना, तो ये भी बात है, कहते हैं तुम घबराओ मत, तुम बिल्कुल मत घबराओ, ये मत बोलो कि तुम्हारा स्टेटस मार्केट में कम हो जाएगा या तुम्हारा मकाम कम हो जाएगा, पूरी मार्केट तुम्हारी बात करी लेकिन तुम किसी और की बात करोगे तो उसका बात नहीं, तुम्हारा स्टेटस और बढ़ेगा, इसलिए कि इज्जत सिर्फ वो देता कोई इज्जत नहीं देता। सलात पढ़े मोहम्मद, पांचवे मानता ये एक मैं आपकी सिफत बताई मांगी, दूसरी अब वो दौर का जमाने का वो बता कि कितना सख्त जमाना था, हम समझ लेंगे मौला को चांस बहुत मिला, यही चीज आपको छठे इमाम के जमाने में भी मिलेगी, हम समझ लेंगे मौला को बहुत अच्छा टाइम मिला, मौला अच्छा तबलीग नहीं करे तुम, जैसे करने का वो था मौला को करने नहीं दिया था, आप सिर्फ इससे अंदाजा लगाओ कि हालात कैसे थे, माहौल कैसा था, एटमोसफियर कैसा था, सराउंडिंग मौला के कैसे थे, पांचवा मदीने में पांचवा अच्छा इमाम के जमाने एक और एक अजीब वाक्य हुआ, हाँ मैं तो बोलने भूल गया था, जब मौला सीरिया गए थे करेंसी गए और जब वापस आ रहे थे सीरिया से टूवर्स मदीना वापस आ रहे थे, मदीना वापस आ रहे थे, यहाँ पे दो वाक्या एक वाक्या कल पढ़ूंगा, तो वापस आ रहे थे तो एक रास्ते में इमाम का ख्याम हुआ, स्टे कर रास्ते में स्टे कर दे, मौला के साथ पूरा काफिला है, मौला स्टे कर रहे, तो पता चला कि सामने एक दो तीन किलोमीटर के ऊपर एक पहाड़ी है, उसमें एक राहिब रहता है ईसाई राहिब, और वो 100 साल की एज है, 100 ईयर्स ओल्ड है, वो साल में एक दिन चंद घंटों के लिए अपनी इबादतगाह से बाहर आता और लोग कसीर तादाद में उसकी इबादतगाह की तरफ जा रहे थे, मौला ने पूछा क्यों जा रहे हैं लोग, मौला तो जानते, तो कहा कि आज उसका दिन है, वो आदमी वो राही बाहर आ गया, तो कहा तुम लोग जाके क्या करोगे, कहा हम जाके सवाल करेंगे और हमारे हर सवाल का वो जवाब देंगे, हजारों की तादाद में लोग जा रहे हैं और वो अपने इबादतगाह से निकलने वाला था, तो मौला भी खामोशी से चले गए, चले गए वहां पर हजारों के मजबे में इमाम जाके बैठ गए, जो टाइम था उस राहिब का उस टाइम पे उन्हें बाहर निकला, बड़ा ज़ईफ़ किताब में कि बड़ा ज़ईफ़ अल्लामा मजीद से लिखते हैं कि बड़ा बूढ़ा आदमी 100 साल का लेकिन इबादत में बड़ा स्ट्रांग, होने की वजह से बड़ा हट्टा कट्टा है, बाहर निकला और निकल के पूरे महीने में ऐसा निगाह करी, डांटते की निगाह पड़ी पांचवें माह पे ठहर गया। देखो नेक आदमी वो इबादत गुजार था, नेक हमेशा नेक को पहचानता है, याद रखो, बुरा हमेशा बुरे को पहचानता है, वो अपने साथी को कहीं भी ढूंढ लेगा, बुरा तो कोई नहीं होता। मैं बात बोलूं, नेक आदमी हमें, अच्छा क्यों, जब कोई इंसान नेकी करता ना उसके सामने से पर्दे हटते, वो पहचान लेता, और नेक इबादत करने से चेहरे पे नूर आ जाता, तो उस उसने पूरे मजमे में हजारों में देखा सीधा इमाम के ऊपर निगाह पड़ी, पलट के पूछता है कि आप कौन है, हमारे मजहब से? तो इमाम ने कहा कि नहीं, मैं तेरे मजहब से नहीं हूँ, मैं उम्मत झूठा ये नहीं बोलेगा मैं कौन, मैं उम्मत मोहम्मदी में से हूँ, उम्मत। तो उसने कहा कि आप कोई सवाल लेकर आए मेरे पास? इमाम ने कहा नहीं, मैं सवाल लेकर नहीं आया। तो आप आलिम है या जाहिल है? तो इमाम ये कभी देखो, इमाम बोल सकते थे, उनको जेब भी देता मैं इस आलिम हूं। इमाम ने कहा मैं जाहिलों में से नहीं हूं। इमाम को, इमाम कैन से दिस वर्ड कि यस मैं आलिम हूं, इमाम को हाथ से बोल, उनको जेब भी देता, जेब भी देता, इमाम बोल सकता, इमाम को जेब देता, लेकिन इमाम ने ये नहीं कहा। इमाम ने कहा यह हमारे लिए मैसेज है, हम थोड़ा सा सीखे, हम बोले और यार मैं तो सबसे बड़ा हूं, और अगर चार आदमी चढ़ा दे आपको फिर तो आप सबसे बड़े आलिम बन गए, बॉम्बे के नहीं बोल रहा हूं। तो इमाम ने कहा मैं जाहिर में से नहीं। तो उसने कहा कि मैं सवाल करूंगा, आप सवाल करेंगे? इमाम ने कहा मेरे पास करेंगे से सवाल करेगा, कोई सवाल नहीं। तो कहा मैं सवाल करूं आपसे? इमाम ने कहा पूछ। कहा आपके रसूल की हदीस है कि जन्नत में सब लोग, पहले जाके ये सवाल लेके, पहले कहा कि 24 घंटे में वो कौन सा वक्त ऐसा है कि जिसमें रात भर का जागा हुआ मरीज सो जाता? बहुत बड़ी बात है, आप समझिए बात, रात भर जो तकलीफ में रहता एक वक्त ऐसा आता कि उसको नींद आ जाती है, वो कौन सा वक्त है कि ना दिनों में है ना रातों में? तो इमाम ने कहा वो फजर का वक्त है, फजर से पहले तहज्जुद कर लो। उसको तहज्जुद तो नहीं समझाया, उसने कहा कि बिल्कुल सुबह सादिक का वक्त है। कहा अल्लाह मासूम कहते कि ये वो वक्त है कि कितना भी थका हुआ रात भर का जागा हुआ भी तो उसको वहां पर नींद आ जाएगी, ये जन्नत के औकात में से इसे तो वो टाइम सुकून दे देता अल्लाह, ऐसा पीस देता जैसे जन्नत में सुकून मिलेगा वैसा सुकून देता। तो वो सुना खामोश पड़ गया। उसके बाद कहा कि आपके रसूल की हदीस है, आपके नबी की हदीस है कि आप जन्नत में लोग खाएंगे, मेवे खाएंगे, फल खाएंगे, खाना खाएंगे और चीज कोई चीज कमी नहीं हुई, बिल्कुल कम नहीं। तो ये आखिर में बात आप नहीं आती, अगर चार पैसे में चार सेब तोड़ता हूं तो चार सेब तो कम हो गए ना, ये कैसा आप बोल रहे हैं कि जो चीज खाए वो वैसी रहेगी? दुनिया में कोई मिसाल है इसकी? इमाम ने कहा कि एक चिराग से तू 1,00,000 चिराग जला ले, पहले चिराग की रोशनी में कमी नहीं होती, नहीं एक कैंडल से आप 100 कैंडल जला ले, जो पहली कैंडल है उसकी रोशनी वैसी रहती। जैसे इमाम ने जवाब दिया खामोश पड़ गया। उसके बाद वो कहता है कि आपके रसूल की ये भी हदीस है कि जन्नत में लोग खाएंगे पिएंगे और फिर वॉशरूम का तस्वीर ही नहीं, इसका दुनिया में क्या मिसाल है? तो इमाम ने कहा कि माँ के पेट में बच्चा रहता है, वो भी खाता है, वो भी पीता है, उसका कोई खुरुज नहीं होता, तो वो देखिया से बढ़ गया, आगे बढ़ गया। चौकी जी ने उससे पूछी, पूरा बदमाश करने के यार ये हमारे मजमे में पूछ रहा हमारा उस्ताद किसी से, हाँ ये तो उस्ताद के मालूम की लोग लेकर आए थे उससे पूछ रहे, और वो डायरेक्ट मौला से पूछ रहा, मौला नीचे और ऊपर बैठा हुआ है, आखिर में उसे कई सवाल आते हैं उसको खत्म करा है, मैं टाइम हो गया खाली इतने से उसमें। तो उसने पूछा कि अच्छा ये बताइए कि वो कौन से दो इंसान है, दो भाई एक साथ पैदा हुए एक साथ मरे, पैदा एक ट्वीन हुए, ट्वीन हुए पैदा एक साथ जिंदगी गुजारी और मरे भी दोनों एक साथ, एक की एज 150 साल थी और एक की एज 50 इयर्स, एक 50 इयर्स की एज थी, एक की एक 150 इयर्स की थी, लेकिन पैदा एक साथ हुए दोनों एक साथ मरे, वो कौन थे? इमाम ने मुस्कुरा के कहा कि वो कुरान कह रहा है ये दो नबी थे, दोनों भाई थे अजीज, अजीजन जिनको कहते, दोनों एक साथ ट्विन पैदा हुए, 100 वर्ष तक साथ रहे, 100 वर्ष के बाद बड़े भाई को अल्लाह ने उठा लिया और छोटा भाई जिंदगी गुजार रहा था, 30 साल के बाद फिर अल्लाह ने पैदा किया, फिर 20 साल फिर वो साथ रहे और दोनों की मौत एक साथ आई। जब ये कहा तो उसने कहा मजमे से कि सुनो, जब तक ये यहाँ पर है ना, मुझसे सवाल नहीं करना, इनसे करो आप सवाल। कि घर के घरों को मजबूत करो, बच्चों को मजबूत। हम आज सबसे ज्यादा जो इजी लेके बैठे हैं ना, अपनी औलाद की तरफ, और औलाद का इतने बड़े प्रॉब्लम चल रहे पूरी दुनिया में, क्यों? कि हमारे बच्चों को, हमारी कम्युनिटी के बच्चे इतनी दूर हो गए। और मासूम क्या बोल रहे कि जब मौका मिला अपनी औलाद को पहले घर से शुरू करो। इवन इस्लाम शुरू हुआ घर से, अल्लाह के रसूल ने कहा कि जाके अपने घर वालों को पहले डरो, अल्लाह ने कहा रसूल से पहले जाके अपने घर वालों को डरो। तो एग्जैक्टली हमको भी ये करना। पांचवें मान की सीरत का ये सबसे इंपॉर्टेंट पहलू है कि हम प्रोपोगेट करना, इस्लाम को प्रोपोगेट करना। इस्लाम में हर चीज आती है, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह नहीं, सारी दुआ ही से हमको अपने लोगों के सामने बात करना, जो उनके दिमाग में जो रिफ्रेशनेस नहीं है तो रिफ्रेश करो इंशाल्लाह। सलाम पढ़े मोहम्मद वाले। इस इमाम के और जो वाकयात है वो कल के लिए रखा हुआ है, ऑलरेडी 50 मिनट की मजलिस होगी, आप वर्किंग डे तो मैं अपने टाइम पर खत्म कर दूं। और जैसा मैं बार बार कह रहा कि अशय अवध तो सिर्फ गम का अशा होगा, अशा होगा, ये तो तबीब की बातें हैं, असल चीज तो इस जमाने में सिर्फ गिरिया उजारी है। और पांचवें इमाम की इतनी मुसीबत है, आप इमेजिन करो, 4 साल का तस्सीम था करबला में जब, और जब बेटे के सामने बाप पे अगर जुर्म हुआ तो कितना बेटे को तकलीफ होती। इस इमाम ने करबला की सारी मुसीबतों को देखा है, सारी मुसीबतों को देखा है, मौला हुसैन के गले पे छुरी चलते हुए देखा, खेमे जलते हुए देखा, सैलानियों के सरों से चादरें छीनती हुई देखा, बीबी सकीना को तमाचे पड़ते हुए देखा। पांचवें इमाम की मुसीबतों में यह भी सबसे बड़ी मुसीबत थी कि जब चौथे इमाम पे ताजियाने बुलंद होते थे तो इमाम लिटरली रिवायत का जुमला है कि जाके बाबा से लिपट जाते थे, लिपट के कहते थे मेरे बाप पर यह जुल्म मत कर, मेरे बाप पे ये जुल्म मत कर। जब मौला को कांधों पर लेके जाते थे तो पांचवें इमाम दौड़ते हुए बाबा के पास आ जाते, और जब बाबा को ऊपर पत्थर मारे जाते, ताजियाने बुलंद होते, तो इमाम इतना लुत्फ, सोचो बेटे की क्या हालत होगी, 4 साल का बच्चा है और यही तड़पते। और इस पांचवें इमाम की वसीयतों में आपको हैरत होगी दोस्तों, अगर आप इनका वसीयतनामा पढ़े जो पांचवें इमाम ने बिल लिखी, आपको मालूम इन्होंने क्या बिल में लिखा, जो तकसीम किया गया, ये इनको दे दो, ये इनको दे दो, अपने जो भी तरका था हमारे पास, जो भी तरका था, बाजी बातों में 20,000 दिनार थे या कुछ दिनार थे, उसमें इमाम ने लिखा, अपने छठे इमाम को वसीयत की थी कि मेरे बाद मेरे तरके में से 20% आज मेरे छत की आजादारी के लिए खर्च करेगा। कितना इंपॉर्टेंट है, पांचवें इमाम की निगाह में आजादारी और हुसैन कितनी हर इमाम की निगाह में थी, उसी तरह पांचवें इमाम की वसीयतों में से एक वसीयत है कि मेरे जद की आजादारी में अपने पक्षों में से कहा कि 20% सिर्फ आजादारी और हुसैन में खर्च करना। क्यों करना आजादारी और हुसैन में खर्च? इससे ज्यादा से ज्यादा करबला को फैला, ज्यादा से ज्यादा करबला की आजादारी। इमाम के सामने पूरा घर उजड़ते हुए इमाम ने देखा है करबला में, और मुहर्रम कितनी तेजी से गुजर, आज 3 मुहर्रम भी गुजर गई, अब कितने दिन रह गए, 6-7 दिन रह गए बस, अब तो एक ही आवाज है दिल में कि शाह करबला तेरी खिदमत ना हो सके। दोस्तों ये जो इंतजार था वो इंतजार खत्म हो जाएगा 3-4 दिन में, 5-6 दिन में करबला इस तरह से मुसीबत। जैसा आप माशाल्लाह ऑफिस है, माहौल बाहर का मौसम सही नहीं, उसके बावजूद हर आदमी एक मजलिस से दूसरी मजलिस में जरूर गया कि कम से कम मुहर्रम है, 10 दिन है, एक मजलिस या 2 मजलिस कर लो। हर घर में जब मैं यहाँ आता हूँ तो देखता हूँ यार सामने अजा खाना, कितनी घर में रौनक है ना अजा खाने की, इसी तरह हर ये आज के जमाने का सिर्फ नहीं, ये तो हम दुआ करें और शुक्र करें अपने ग्रैंड 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 पेरेंट्स को जिन्होंने आजादारी की तहजीब सिखाई हमारी। जैसे ये अशरा बताया जाता है कि 70-80 साल पुराना ये अशरा जो मैं पढ़ रहा हूं, तो वो मोहतरमा जो शुरू करे थे ये सशर, उस वो मोहतरमा जो इनकी ग्रैंड ग्रैंड मदर जो भी थी, कितने खलूस के साथ वो खातून ने शुरू किया, कहां डोंगरी में शुरू किया, कहां यहां तक आ गया, आजादारी चलती हुई आ रही। तो आप सोचो 70-80 साल पुराने ये मजीस होगी, उस वक्त से उनका अकाउंट आज खुला हुआ है, मुहर्रम आता है तो उनकी उनके ऊपर रहमतों का नुज़ूल हो जाता, आज भी वो मजीस हो रही, इसलिए उन्होंने वो ये मजीस के बानी है। तो ये तो हम अपने आबाजदाद को दुआ दे कि उनकी वजह से हमको पता चला कि फर्श का इंतजाम कैसा करना, मजीस का एहतमाम कैसे करना। ये हर शिया को चाहिए बॉम्बे में, हर शिया मुझे दुनिया भर में बात बोलता हूं कि तुम अपने घर में आजादारी शुरू करो कि तुम्हारे जो मासूम बच्चे हैं ना वो आजादारी में आंख खोलना, उनको पता चलना। इसी के पांचवे इमाम ने अपने तड़के में आजादारी हुसैन के लिए वसीयत की कि मेरी इज्जत की आजादारी में पैसे, और कभी भी शर्माना नहीं, कभी भी तकल्लुफ नहीं करना, ज्यादा से ज्यादा खर्च करो आजादारी हुसैन में, ज्यादा से ज्यादा न्याज कर खिलाओ, इससे कि हम नहीं खिला रहे, हम तो शुक्र अदा करें कि हमारा पैसा इस्तेमाल हो रहा, हम तो शुक्र अदा करें कि हमको मौला ने चुना। तो आजादारी एक बहुत बड़ी एक वो है। तो हमेशा मैं तीन मुहर्रम की अर्जी मजलिस में वाकया पढ़ता हूं, बस इसी पर मैं मजलिस खत्म करूंगा कि अजा खाना या इमाम बारगाह या आजादारी ये सदियों से चलती हुई आ रही। इंडिया में 70-80 साल पुराना ये वाकया बड़ा मशहूर है, इंडिया में यूपी साइड का वाकया या नॉर्थ ऑफ इंडिया का, पार्टीशन भी नहीं हुआ था, एक वहां पे बड़े बड़े ऐसे ऐसी जगह है यूपी में कि जहां पर बस्ती की बस्ती पूरी शिया है। तो उसी तरह एक बस्ती में गरीब फैमिली रहती थी, बहुत ही गरीब, एक हस्बैंड वाइफ थे, उसकी एक बेटी थी, हस्बैंड का इंतकाल हो गया बचपन में जब बच्ची इन्फेंट थी बच्ची, साल डेढ़ साल की, इंतकाल हो गया। तो अब वो बेवा, उसे दूसरी शादी नहीं, बल्कि उसने क्या किया, उसे उस बच्ची के खातिर मेहनत की, मजदूरी की, गरीब औरत थी, करके इस बच्ची की परवरिश रखी, और वे हर साल मुहर्रम में अपने घर में अलम स्थाप करती थी, आजादारी करती थी। गुर्बत बढ़ती गई, जब ये बच्ची जवान हुई उस वक्त तक ये माँ बीमार हो गई, शदीद बीमार, आंखों की रोशनी कम हो गई, इसलिए उस जमाने में मेडिकल साइंस भी इतनी एडवांस नहीं थी, प्लस पैसा भी ज्यादा नहीं था, बड़ी गुर्बत के आलम में जिंदगी गुजारी थी। और उस शहर में ज़िखात के महीने में ताघून की बीमारी आई, ताघून जिसको इंग्लिश में प्लेग कहते, अब ये बीमारी दुनिया में एग्जिस्ट नहीं करती, प्लेग अब दुनिया में, इससे मेडिकल साइंस एडवांस हो गई कि जिसकी वजह से प्लेग जो है अब एग्जिस्ट ही नहीं करता। ये बीमारी रैट चूहे से होती थी, और पहले के जमाने में ये इंतहाई खतरनाक वायरल होता था कि जहां पे ये वायरल आया उस बस्ती के 100-200 आदमी मर गए, हर मासूम के जमाने नबियों के जमाने से चलती भी आ रही, एक अजीब बीमारी थी, लेकिन अब साइंस के एडवांस होने से प्लेग हमेशा के लिए दुनिया से खत्म हो गया। तो ये प्लेग की बीमारी आई, उसमें इस बूढ़ी औरत की जवान बेटी मर गई, आप सोचो जवान बेटी जो इसका सहारा था, और वो भी ज़िखात का महीना या ज़िलिज का महीना, बेटी मर गई, जवान बापू बस्ती आ गई इसके घर, पूरी औरतें जमा हो गई, बेटी की मैयत रखी हुई है, माँ आके अब ये नहीं बोलती कि मेरी जवान बेटी चली गई, ये नाबीना औरत ने आके कहा कि हुसैन मुहर्रम करीब है, अब मजलिस का इंतजाम कौन करेगा, अलम कौन इस बात करेगा, फर्श का इंतजाम कौन करेगा। रोती रही कि मौला ये साल क्या होगा मेरे घर में। थोड़े दिनों के बाद ऐलान हुआ कि मुहर्रम का चांद नजर आ गया, पूरी बस्ती में एक खुशी की लहर दौड़ रही, अब ये तड़पने लगी, इतनी तड़प रही थी, उस हुजरे के पास गई कि जहां भी ये अलम इस्ताद करती, दो कमरों का घर था इसका, खूब रोने लगी, रोते रोते कहा कि मौला मैं बहुत गरीब हूँ, मौला मुझे माफ कर दो, क्या ये साल तुम मेरे घर मेहमान नहीं आओगे, मौला सबके घर में आ रहे मेरे घर में नहीं आओगे। रोती रही थी, कहती है कि मैं एक दखल बाप हुआ, इसने पूछा कौन है, तो एक खातून की आवाज आई कि हम मुसाफिर हैं, चंद दिन तेरे घर में ख्याम करना चाहते हैं। इसने कहा कि अंदर आइए, जब अंदर आई तो कहती है कि मैंने देखा कि एक बीबी है जो पर्दे में मलबूस है, और आगे कहा कि हम चंद दिन तेरे पास रहना चाहते हैं। तो इसने कहा आप एक शर्त पे रहिए कि हम शिया लोग हैं और मुहर्रम का चांद नजर आ गया, हर साल मेरी बेटी काम करती थी, अलम इस्ताद करती थी, लेकिन अब वो इंतकाल हो गया, ये काम अगर तुम करोगे तो तुम मेरे घर में जरूर रहो, दस दिन की मेहनत है। बस दोस्तों उस आने वाली ने कहा कि बीबी ये तो हमारा काम है, हम जरूर करेंगे। वो बीबी ने अलम को इस्ताद किया, फर्श का इंतजाम किया, लियास का इंतजाम किया, मजलिस का ऐलान हुआ, औरतें आई। और जब जाकिर जाके मिंबर पर बैठता था तो ये बीबी बीच में बैठ जाती और हाय हुसैन कहती। तो ये कहती है कि इस साल का मुहर्रम अजीब गुजरा। जब वो बीबी हाय हुसैन कहती है तो जमीन और आसमान रोने लगते, मजलिसों का रंग बदल गया। जब वो आशूरा गुजर गया तो आने वाली ने कहा कि अब हमको इजाजत दो। अब ये जाना चाहती थी तो इस नाबीना औरत ने रोका, रोक के हुजरे में गई। रोज जो न्याज बढ़ती थी उसमें से इसने थोड़ा थोड़ा जमा किया था, लाके कपड़े में रख के दे के एक जुमला कहा कि बीबी मैं बहुत गरीब हूँ, बीबी मेरे पास पैसे नहीं है, कि तुमने बड़ा काम किया यहाँ पे, ये तुम्हारे मकाम करने की मैं उजरत दे रही हूँ, तुम्हारी मेहनत दे की काम दे रही, कि मेरे पास पैसे नहीं है, इसी को कबूल कर लो। और जाके हुसैन से शिकायत नहीं करना कि तेरी मजलिस के मुझे कोई उजरत नहीं मिली। बस दोस्तों ये सुनना था, वो आने वाली ने हुजरे की तरफ देख कर कहा कि हुसैन आज ये वक्त आ गया कि तेरी माँ को तेरी मजलिस की उजरत दी जा रही। इसने पूछा बीबी तुम कौन हो, तो कहो मैं हुसैन की माँ फातिमा हूँ। अरे फातिमा ये कैसे दरारा करे कि तुम मजलिस का ना कोई इंतजाम करने वाला ना हो। दोस्तों ये सोचो यही फातिमा होगी और रोज महशर जब अल्लाह के सामने आएगी तो अब्बास के कटे हुए शालों को लेकर आएगी, अली अजहर का छोटा सा काशा और हुसैन का पैराहन और फरियाद करेगी कि परवरदिगार मेरा घर उजड़ गया, मेरे बच्चे जिबा कर दिए गए। मेरे मौला हुसैन की मुसीबतों का वास्ता हमारी मुख्तसर सी इबादत को कबूल कर ले।